پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی لے کر یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں سعدیہ اسد. ہمارا یہ پروگرام نشر ہو رہا ہے پاکستان میں ریڈیو پر براہ راست میڈیم ویو 972 پر اور انٹرنیٹ پر ہماری ویب سائٹ urduvoa.com پر, اور جس کی ریکارڈنگ آپ پروگرام کے بعد کسی بھی وقت اسی لنک پر سن بھی سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800-777-789. تو لیجیے آج کا پروگرام شروع کرتے ہیں ہر دم رواں ہے زندگی میں. آج ہمارا مہمان ہے دنیا بھر میں فلاحی رضاکار اداکاروں کا ایک سب فلاحی رضاکار اداروں کا ایک سب سے بڑا نیٹ ورک لائنز کلبز انٹرنیشنل, جس کے دنیا بھر میں تقریباً 46,000 کلبز قائم ہیں اور جس کے پاکستان سمیت دنیا بھر کے 212 ملکوں میں لگ بھگ 14.5 لاکھ سے زیادہ ارکان موجود ہیں جو اپنے اپنے ملکوں اور دنیا بھر میں فلاحی پروجیکٹس کر رہے ہیں. گزشتہ دنوں لائنز کلبز انٹرنیشنل کا 101واں سالانہ کنونشن لاس ویگس میں منعقد ہوا, جس میں پاکستان سمیت دنیا بھر کے لائنز کلبز کے ہزاروں ارکان شریک ہوئے, جن میں پاکستان کے لائنز کلبز کے ارکان بھی شامل تھے. آج ہم نے دعوت دی ہے اس کنونشن میں شرکت کرنے والے کچھ پاکستانی لائنز کلبز کے ممتاز اراکین کو. آپ ہیں رائل لائنز کلب لاہور کے ایک چارٹر رکن آفتاب احمد جدران, چورستان لائنز کلب بہاولپور کے فاؤنڈرز فاروق احمد خان اور رضیہ ملک, اور اسلام آباد اسماعیل لائنز کلب کے ڈیلیگیٹ عرفان صابر. آفتاب احمد جدران اور فاروق احمد اور رضیہ ملک یہاں ورجینیا سے ٹیلی فون پر ہمارے ساتھ ہیں, اور عرفان صابر شکاگو سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں. اپنے سبھی مہمانوں کو خوش آمدید کہتے ہوئے آج کا پروگرام شروع کرتے ہیں. گفتگو کا آغاز کریں گے آفتاب احمد جدران سے. السلام علیکم آفتاب احمد جدران صاحب.
جی وعلیکم السلام,
بہت شکریہ ہمارے پروگرام کے لیے وقت نکالنے کا. کچھ بتائیے ہمارے سننے والوں کو کہ لائنز کلبز انٹرنیشنل, جس کا ہیڈ کوارٹر شکاگو میں ہے, کب قائم ہوا, کن مقاصد کے ساتھ, اور ایسا کیسے ممکن ہوا اور ہو رہا ہے کہ دنیا بھر میں اس کے مقاصد کو آگے بڑھانے کے لیے تقریباً 46,000 مزید لائنز کلبز قائم ہو گئے.
جی محترمہ, اس کا آغاز 1917 میں شکاگو سے ہوا تھا. ملون جونز اس کے فاؤنڈر تھے, جو ایک مشہور بزنس مین تھے, تو انہوں نے یہی سوچا کہ بجائے ایک طرف بزنس کو پروموٹ کر رہے ہیں تو کیوں نہ جو لیس فارچونیٹ ہیں, جو ڈپرائیوڈ ہیں, ان لوگوں کو بھی اپنے اس میں حصہ بنایا جائے, اپنی خدمات ان کے لیے بھی وقف کی جائیں. اسی سوچ کے تحت انہوں نے اس پروگرام کا آغاز کیا. 1920 میں کینیڈا میں جب یہ ایک نئی کلب بنی تو یہ انٹرنیشنل کا درجہ اس کو مل گیا. پھر 1925 کے جو سالانہ کنونشن تھا اس میں ہیلن کیلر صاحبہ کو ایز چیف گیسٹ بلایا گیا, تو انہوں نے پھر ایک نئی جہت دی لائنز کلب کو. انہوں نے ایک چیلنج دیا کہ بجائے آپ مختلف کام کریں, کیوں نہیں کسی ایک کام پہ آپ فوکس کرتے ہیں اور نبینا پن کے خاتمے کے لیے آپ اپنے آپ کو وقف کریں. تب سے آج تک لائنز کلب کا یہ خاصا رہا ہے کہ اس کا جو مین پروجیکٹ تھا وہ سائٹ فرسٹ کے نام سے نبینا پن کے خاتمے اور اس کے علاج کے لیے اور اس کے تدارک کے لیے مختلف پروجیکٹس پہ کام کرنا تھا. آج بھی دنیا بھر میں نابینا پن کے علاج کے لیے جو 50% کام ہوتا ہے وہ لائنز کلب کے پلیٹ فارم سے ہوتا ہے. یہ اس میں آئی اسکریننگ ہے, کیٹرک سرجری ہے, اور ایون کارنیا گرافٹنگ جو ہے, یہ اس طرح کے کام بھی لائنز کلب کے پلیٹ فارم پہ جو مستحق افراد ہیں دنیا بھر میں بغیر کسی معاوضے کے ان کے لیے یہ خدمت اویلیبل ہے.
اچھا, تو اس کے علاوہ آنکھوں کے علاوہ اور کن کن شعبوں میں یہ کام کرتا ہے؟
اس کے علاوہ جیسے جیسے یہ ادارہ ڈیولپ کرتا گیا اس نے مختلف اپنی تھیمز جو ہیں اپنے وقت کے ساتھ ساتھ اس کو اپ ڈیٹ کیا. ابھی جو خاص طور پہ 5 ایریاز میں کام ہو رہا ہے جس میں ڈائبٹیز ہے, انوائرمنٹ ہے, ہنگر ریلیف ہے, پیڈیاٹرک کینسر ہے, اور ویژن, ان 5 ایریاز پہ خاص طور پہ کام ہو رہا ہے.
اچھا, اور دنیا بھر میں اس کے مختلف ملکوں میں جو 212 ملک ہیں جہاں پر یہ لائنز کلبس جو ہیں قائم ہو چکے ہیں, تو ان کی بات بھی ہم کریں گے. لیکن پہلے یہ بتائیے کہ آپ 101ویں کنونشن میں شرکت کے لیے لاہور سے تشریف لائے, تو ان کنونشنز میں کیا ہوتا ہے اور اس سال کے کنونشن میں ایسی کیا خاص بات تھی جو گزشتہ 100 کنونشنز میں نہیں تھی؟
دو چیزیں خاص طور پہ پاکستان کے حوالے سے بڑی نمایاں تھیں. ایک کا تعلق میری اپنی انفرادی اپوائنٹمنٹ سے ہے, دوسرا پاکستان سے ہمارے انٹرنیشنل ڈائریکٹر کے کینڈیڈیٹ میاں محمد ادریس صاحب جو ہے وہ کنٹیسٹ کر رہے تھے, تو ان کو جتوانے کے لیے, ان کے کیمپین کے لیے, ان کو ووٹ ڈلوانے کے لیے اور ڈالنے کے لیے ایک بہت بڑی تعداد میں پاکستانیوں کے ڈیلیگیٹس یہاں پہ پہنچے جو لگ بھگ کچھ 250 کے قریب تھے. تو میری اپوائنٹمنٹ ہوئی کہ ایز لیو کلب ایڈوائزری پینلسٹ کے. یہ لیو کلب جو ہے لائنز کلب کا یوتھ ڈیولپمنٹ کا ایک سیگمنٹ ہے جس میں میں پہلا پاکستانی ہوں جس کو اسامی ایریا لیول کے اوپر پینلسٹ بنایا گیا ایڈوائزری میں, اور پھر امبیسڈر فار لیو کلب پروگرام فار دا ہول گلوب اور 2018-20 کی دو سال کی اپوائنٹمنٹ تھی. یہ دو میجر ریزنز تھیں یہاں پہ آنے کے اس سال
پاکستان کے پاکستانیوں کے لیے خاص طور پر. تو یہ جو آپ نے ابھی اسامی ایریا کہا ہے, اس سے کیا مراد ہے؟
جی, لائنز کلب انٹرنیشنل نے ایڈمنسٹریٹیولی پوری دنیا کو 7 کانسٹیٹیوشنل ایریاز میں یا 7 بلاکس میں یا 7 حصوں میں تقسیم کیا ہوا. اس میں جو اسامی ہے یہ اکرانم ہے انڈیا, ساؤتھ ایشیا, مڈل ایسٹ اور افریقہ.
اچھا,
یہ 56 ممالک ہیں اس پورے جیوگرافیکل ایریا کے جس کو کنٹرول کیا جاتا ہے ایک خاص طریقہ کار کے تحت. یہاں سے 4 ڈائریکٹر ہمارے الیکٹ ہونے تھے انڈیا, بنگلہ دیش اور پاکستان سے. اچھا, اس کے لیے یہ سارے لوگ ہم مل کے کوشش کر رہے تھے.
اچھا, تو اس میں ادریس صاحب منتخب ہوئے اور آپ دونوں, آپ کو ملا. لیکن اس سال کے کنونشن میں آپ نے پروگرام سے پہلے جب میں نے آپ سے معلومات حاصل کی تھی تو یہ بھی معلوم ہوا تھا کہ اس سال کے کنونشن میں ایک خاتون صدر منتخب ہوئی. اس
یہ خاص طور پہ بڑی تاریخی بات ہے. اس حوالے سے دو تین اور چیزیں میں آپ کے ساتھ شیئر کروں گا. ایک تو پہلی دفعہ کوئی خاتون انٹرنیشنل پریزیڈنٹ الیکٹ ہوئی, حالانکہ پاکستان کو یہ اعزاز حاصل ہے کہ جو پہلی انٹرنیشنل ڈائریکٹر خاتون بنی تھی وہ میڈم نیلوفر بختیار, ان کا تعلق پاکستان سے, ہماری ایکس منسٹر ایکس سینیٹر ہیں. لیکن دنیا کی جو پہلی خاتون پریزیڈنٹ بنی ہے وہ آئس لینڈ سے ہیں, میڈم گدرن ان کا نام ہے, جو کہ پہلی دفعہ لائنز کلب کی کوئی بھی خاتون جو ہے انٹرنیشنل پریزیڈنٹ بنی ہے.
اچھا,
اس کے علاوہ جو دوسری خاص بات ہے, نوجوانوں کی آواز کو بلند کرنے کے لیے لائنز کلب انٹرنیشنل نے اس دفعہ 2 نوجوان جو ہے ان کو بورڈ آف ڈائریکٹر کا ممبر بنایا. یہ خاص طور پہ اس کنونشن کی خاصیت ہے انٹرنیشنلی کہ آنے والے وقت کے لیے جو نوجوان ہیں ان کی اہمیت کو انہوں نے محسوس کیا ہے, جو پچھلے 60 سال میں اگنور ہوئے تھے, لیکن انہوں نے اس کو
اس بار آپ نے کہا کہ نوجوانوں کو بھی انہوں نے نمائندگی زیادہ دے دی ہے لائنز کلب انٹرنیشنل نے. اچھا, تو بے شکریہ. ابھی ہم آپ سے یہ بھی پوچھیں گے کہ یہ جو تمام لائنز کلبز ہیں کس طرح کام کرتے ہیں, لیکن پہلے گفتگو میں کنونشن کا ذکر ہو جائے. تو ہم بات کریں گے اس کنونشن کی جو ایک نیشن سپریڈ ہوتی ہے جس میں پاکستانی پرچم کو تھاما تھا پاکستانی لائنز کلبز کے گروپ کی نمائندگی کی تھی اسلام آباد لائنز کلب کے ڈیلیگیٹ عرفان صابر نے. تو ہمارے ساتھ ٹیلی فون پر موجود ہیں شکاگو سے. السلام علیکم عرفان صابر صاحب.
جی, وعلیکم السلام.
آپ کا بہت شکریہ پروگرام میں شرکت کا. تو کچھ بتائیے کیسا رہا کنونشن میں شرکت کا یہ منفرد تجربہ, اور کیا کچھ سیکھا اس کنونشن سے آپ نے جو پاکستان واپس جا کر آپ اپنے کلب کو بہتر بنانے کے لیے استعمال کریں گے, اور سب سے پہلے وہ ایکسپیرینس کہ جب آپ نے اپنے پاکستانی لائنز کلبس کے گروپ کی نمائندگی کی اور سب سے آگے پاکستان کا پرچم اٹھا کر چلے اس ریلی میں, تو کیا آپ نے محسوس کیا؟
جی, تھینک یو ویری مچ یاسمین. ایسا ہے کہ پاکستان سے جو ہے وہ بہت سارے لائنز کلب کے جو ہے وہ سینئر عہدیداران اور لیڈرز جو ہیں وہ یہاں پہ لاس ویگاس میں موجود تھے, اور میرے لیے یہ بڑے اعزاز کی بات ہے کہ اتنی بڑی لیڈرشپ کے درمیان میں انہوں نے مجھے جو ہے وہ پاکستان کا پرچم جو ہے وہ تھامنے کے لیے کہا, اور میں نے جو ہے وہ پاکستان کے پرچم کو تھام کے نیشنل ڈریس میں जो है उस रैली के अंदर जो है वो पाकिस्तानी जो ग्रुप था उसको लीड किया. तो इसके लिए मैं थैंक यू कहता हूँ अपने अपनी लायंस क्लब लीडरशिप को. सेकंड ये है कि यहाँ पे लॉस एंजेलिस में ये 5 दिन का कन्वेंशन था जो कि 29 जून से 3 जुलाई तक था. तो यहाँ पे 5 दिन की जो एक्टिविटीज़ हुई उसमें हमें बहुत सारी चीज़ें जो हैं वो लर्न करने का मौका मिला. ये हमारे अफसाब अहमद जदरान साहब मौजूद हैं, इन्होंने वहाँ पे हमें खासा गाइड किया. और लायंस क्लब की जितनी भी एक्टिविटीज़ हुई उसके अंदर जो है वो हमने अपने लीडरशिप का भी इंतखाब किया. जो हमारी इंटरनेशनल प्रेसिडेंट बनी है फीमेल गुदरम, मैडम गुदरम, उनका इंतखाब हुआ. मियाँ एड्रीस साहब को हमने वोट पास किया और पाकिस्तान से उनको इंटरनेशनल डायरेक्टर जो है मंत्री का करवाया. आफ्ताब अहमद साहब जो हैं लियो के एडवाइज़र बने. और ये बहुत सारी चीज़ें जो हैं 5 दिन में जो है वो फुली होता था स्केड्यूल उनका. तो हमने बहुत सारी जो है वो इनकी मीटिंग्स अटेंड की. एक्स जो है वो प्रेसिडेंट, इंटरनेशनल प्रेसिडेंट थे, उनसे मुलाकातें हुई. एक्स जो है वो इंटरनेशनल डायरेक्टर से हुई, लियोज से हमारी मुलाकातें हुई. दुनिया के तकरीबन 200 से ज़्यादा ममालिक के जो डेलीगेट्स आए हुए थे उनसे हमारी जो है वो एक्सपीरियंस जो है वो शेयर हुए. तो 5 दिन तो फुली जो है वो हमें मौका मिला और एक नया जज्बा जो है वो हमारे अंदर पैदा हुआ कि हम अपने मुल्क में जा कर वापस जो है वो वही सर्व जो हमारा लायंस क्लब का जो स्लोगन है उसको मद्देनज़र रखते हुए हम दुखी इंसानियत की खिदमत करेंगे, गरीब आवाम की, पाकिस्तान की तरक्की के अंदर जो है वो अपना रोल पहले से बेहतर जो है वो.
कोई खास चीज़ जो आपने सीखी जो अगर आप यहाँ ना आते, इस कन्वेंशन में शिरकत ना करते तो आपको ना मालूम होती?
हाँ जी, बहुत सारी ऐसी चीज़ें हैं. क्योंकि हम पाकिस्तान में तो छोटे क्लब की सतह पे काम करते हैं. तो जब हम यहाँ पे आए तो दुनिया ने जब अपनी अचीवमेंट्स बताई, ठीक है, हमारे वो जो सेशन हुए वहाँ पे लोगों ने बताया कि को अवार्ड भी मिले जिन लोगों ने दुनिया के अंदर जो है वो अपनी डोनेशन के ज़रिए या अपनी खिदमात के ज़रिए जो है वो बेहतर काम किया, उनकी वहाँ पर प्रोग्रेस जब बताई गई तो हमारे अंदर भी जो है वो एक जज्बा पैदा हुआ कि ठीक है.
और नए नए आइडियाज मिले आपको कि किस तरह से
नए आइडियाज मिले कि हमें किस तरह जो है वो अपने किस किस सेक्टर में हमें काम करना चाहिए और किस तरह करना चाहिए बेहतर तरीके से.
बेहद शुक्रिया इरफान साहब. आपसे भी गुफ्तगू का सिलसिला भी जारी रहेगा, लेकिन हम शामिल करते हैं प्रोग्राम में बहावलपुर में कायम चोलिस्तान लायंस क्लब के फाउंडर्स फारूक अहमद खान और रज़िया मलिक को, जो इस कन्वेंशन में शिरकत के लिए बहावलपुर से अमरीका आए हैं. और इससे कबल भी जो लायंस क्लब्स इंटरनेशनल के जो कन्वेंशन हुए हम शिरकत कर चुके हैं. और इनसे पहले तो सलाम दुआ कर लेते हैं. अस्सलाम वालेकुम फारूक अहमद खान साहब.
जी वालेकुम अस्सलाम.
और अस्सलाम वालेकुम रज़िया मलिक साहिबा.
वालेकुम अस्सलाम.
बहुत शुक्रिया
हमें बात करने का मौका दिया.
हाँ, इससे पहले कि हम अपने एक ब्रेक की तरफ बढ़ें, आप दोनों हमें एक एक मिनट में ये बताइए कि इस कन्वेंशन में आप दोनों के तजुर्बात कैसे रहे, क्या कुछ नया सीखा?
देखिए यास्मीन, मैं अपने सुनने वालों से ये शेयर करना चाहूँगी कि हम लोग जितने भी लायंस क्लब है पूरी दुनिया में अपने अपने तई अपने अपने इलाकों में तो काम करते ही रहते हैं, लेकिन इस तरह के कन्वेंशन का मकसद ये होता है कि हम मिलजुल कर, सारे ममालिक मिलजुल कर कौन से नए ऐसे आइडियाज शेयर कर सकते हैं जो हम अपने अपने इलाकों में जाके उसको इम्प्लीमेंट करें. सबसे बुनियादी मकसद यही होता है. और इसके अलावा अपने अपने मुल्कों की नुमाइंदगी, जैसे कि पहले भी बताया आपको इन्होंने, आफ्ताब साहब ने भी, कि जब हम अपने अपने मुल्क की नुमाइंदगी करते हैं, रैली में शामिल होते हैं और हमें फख्र होता है कि हम ऐसे नुमाइंदगान हैं अपने मुल्क के जो यहाँ कर लोगों को ये बताना चाहते हैं कि हम यकजहती के साथ, अमन के साथ अपने मुल्क का नाम रोशन करेंगे. और जो हमारे लायंस क्लब का मकसद है कि हमने किस तरह लोगों को रिलीफ देना है और नए नए आइडियाज यहाँ से लेकर जाने हैं और जाके वहाँ हम अपने अपने ममालिक में, अपने अपने क्लब में, अपने अपने इलाके में उसको इम्प्लीमेंट कर सकें.
तो फारूक साहब, आपका क्या एक्सपीरियंस रहा? कोई नई बात जो आप करना चाहें इस कन्वेंशन के हवाले से?
सारी तकरीबन नई बातें होती हैं, जब भी लोग इकट्ठे होते हैं तो एक दूसरे से सीखते हैं हम लोग. और सबसे जो मैंने अब सीखा है कि मुख्तलिफ जो इवेंट्स थे उसमें जो यूथ शामिल हुई है और उसके अलावा हमारी जो इंटरनेशनल प्रेसिडेंट खातून बनी है, तो इससे भी बड़ा हमें एक पाकिस्तान में हौसला बढ़ाया और हमारे क्लब में भी, क्योंकि ख्वातीन हैं और वहाँ भी क्लब की प्रेसिडेंट बनती हैं, लेकिन अब हम कोशिश करेंगे कि ज़्यादा से ज़्यादा ख्वातीन शामिल करें और यूथ को शामिल करें, ताकि जो भी पाकिस्तान में हम काम कर रहे हैं वो यूथ, उसमें बहुत ज़्यादा एनर्जी होती है और बहुत ज़्यादा सीखने सिखाने का काम वो कर सकते हैं, तो उसको शामिल करेंगे। तो मैंने बहुत कुछ सीखा और हमारे सीनियर जिस तरह आफ्ताब जदरान ने बताया, तो हम इकट्ठे इसलिए होते हैं। इंटरनेशनल इवेंट का मकसद ये नहीं होता कि हम आएँ और सैर करें और चले जाएँ। हम जो मुख्तलिफ ममालिक में जो भी लाइन्स हैं, वो जो जो वहाँ काम करते हैं, तो उनको देख के जो हम नहीं कर पाते तो उनसे सीखते हैं और वहाँ
फिर वापस जाकर अपने बिल्कुल। और यही आपका कहना यह है कि इस कन्वेंशन का भी यही मकसद था कि यहाँ से कुछ सीखा जाए और उसको सीखने के बाद अपने मुल्क में जाकर अपने क्लब्स को बेहतर बनाया जा सके। आप सबसे गुफ्तगू का सिलसिला जारी है, एक ब्रेक का वक्त हो गया, तो पहले एक ब्रेक और फिर हम गुफ्तगू को आगे बढ़ाएंगे। हरदम रवा है जिंदगी, वॉइस ऑफ अमेरिका वॉशिंगटन से हर जुमेरात को नशर होने वाला प्रोग्राम। इस प्रोग्राम में हम आपकी मुलाकात कराते हैं जिंदगी के मुख्तलिफ शोबों में आगे बढ़ते हुए कामयाब पाकिस्तानी अमरीकियों और मुख्तलिफ प्रोग्रामों के तहत अमरीका का दौरा करने वाले मुमताज पाकिस्तानियों से। ये प्रोग्राम नशर होता है पाकिस्तान में हमारे सुनने वालों के लिए हर जुमेरात को रात 9 से 9:55 तक रेडियो पर, मीडियम वेव 972 पर और इंटरनेट पर हमारी वेबसाइट urduvoa.com पर। पेशकश यास्मीन जमील
जी, वॉइस ऑफ अमेरिका वाशिंगटन से हरदम रवा है जिंदगी। हम गुफ्तगू कर रहे हैं लायंस क्लब्स इंटरनेशनल के बारे में, जिसके जो चैप्टर्स हैं पाकिस्तान में, उनके मुमताज़ अराकीन यहाँ अमेरिका के दौरे पर हैं और इस कन्वेंशन में शिरकत के लिए आए थे, और उनकी शिरकत या मौजूदगी का फ़ायदा उठाकर हमने उनको आज अपने प्रोग्राम में मधु किया है। हमारे साथ इस वक्त मौजूद हैं आफ्ताब अहमद जदरान वर्जीनिया से, इनको एक बार फिर गुफ्तगू में शामिल करते हैं। जदरान साहब, ये बताइए कि ये जो लायंस क्लब्स हैं ये किस तरह चलते हैं, किस तरह बनते हैं, किस तरह चलते हैं, इनकी फंडिंग कौन करता है और उन फंडिंग को मैनेज कैसे किया जाता है?
जी, लायंस क्लब पूरी दुनिया में अपनी मदद आप के तहत के जो फलसफा है उसके तहत ही काम करते हैं। अपनी अपनी कम्युनिटीज में ये अपने अपने जो इलाके के लोग हैं उनकी खिदमत में हरदम कोशिशें रहते हैं।
ये बनते कैसे हैं? बनते कैसे हैं?
जी, ये कोई भी जो मौजूदा लायंस क्लब होती है वो लाइक माइंडेड ग्रुप्स के रابطہ करके उनको इनवाइट करती है क्लब का मेंबर बनने के लिए, या फिर पूरी की पूरी क्लब बनाने के लिए हमें कम से कम 20 लोग चाहिए होते हैं।
अच्छा,
तो जब 20 लोगों का ग्रुप से ही शुरू होता है, मैक्सिमम की लिमिट कोई नहीं है।
अच्छा,
कम से कम 20 लोगों का एक ग्रुप जो वो लायंस क्लब फॉर्म कर सकता है। उसमें ये बुनियादी जो फलसफा है ये नॉन पॉलिटिकल और नॉन रिलीजियस प्लेटफॉर्म होता है जो सिर्फ इंसानी खिदमत के जज्बे के तहत काम करता है। इसमें किसी रंग नस्ल और किसी जात पात की कोई
कैद। तो फंडिंग कैसे होती है, वही मेंबर्स देते हैं या फंडरेजिंग भी करते हैं?
जी, वही मेंबर्स अपने रिसोर्सेज से उसको तमाम प्रोजेक्ट को चलाते हैं।
अच्छा, तो फिर ये भी देखने में आया है और बल्कि ये सवाल उठता है कि पाकिस्तान में जो लायंस क्लब्स हैं, दूसरे मुल्कों का तो मैं इस वक्त कुछ नहीं कह पाती, पाकिस्तान के जो लायंस क्लब्स हैं उनमें ज़्यादातर जो क्लब्स हैं वो बड़ी शख्सियात ने और रईस शख्सियात ने खोले हैं, और जो उन क्लब से फलाही काम तो करते हैं लेकिन उसके साथ साथ उनकी वजह से वो कुछ हुकूमती अरकान से या दूसरे इदारों से कुछ समाजी फ़ायदे समेटते हैं या अपने ज़ाती तशहीर के लिए इस्तेमाल करते हैं, तो इस बारे में आप क्या कहेंगे और आप इन क्लब्स का दिफा इस हवाले से कैसे करेंगे?
जी, आई एम सॉरी, मेरे ख्याल में ये एक हो सकता है कोई अफवाह हो या इल्ज़ाम हो, इस तरह की कोई बात नहीं है। लायंस क्लब के जितने भी लोग हैं वो अपनी आज़ादाना और खुद मुख्तार होते हैं, वो किसी इदारे से इस तरह के कोई जो फवायद हैं उसके वो तलबगार भी नहीं होते, क्योंकि ऐसे लोग लायंस क्लब के मेंबर बनते ही नहीं हैं जिनकी इस तरह के अप्रोचेज हों।
नहीं, लेकिन ये देखिए ना कि वो ज़्यादातर आपने अभी कहा कि बड़ी शख्सियात होती हैं जो कि खुद ही अपने ही फंड से चलाती, तो ज़्यादा जो फंड खुद देते हैं तो रईस लोग ही होते हैं ना?
ये नहीं, वो भी शामिल हैं, हर तरह के लोग इसमें शामिल हैं। अब मिसाल के तौर पे इरफान साहब हो गए, मैं हो गया, या रजिया भाजी हैं, फारूक भाई हैं, हम लोग मुतवसत तबके के लोग हैं। ये मिसाल मैं आपके सामने पेश कर सकता हूँ। तो,
लेकिन कुछ लाइंस कलर ऐसे हैं
हमें बिल्कुल होते हैं जैसे मियां दरी साहब है माशाल्लाह, वो पाकिस्तान के एक बड़े बिजनेस टाइकून है, बड़ा नाम है। इसके अलावा बहुत सारे ऐसे क्लब्स हैं जो के बहुत ज्यादा चैरिटी करते हैं। देखिए एक हकीकत यह है कि पाकिस्तान में दुनिया में सबसे ज्यादा चैरिटी इकट्ठा करने वाला मुल्क है विद इन पाकिस्तान। अगर हम पाकिस्तान को अगर देखें तो एक पॉजिटिव चीज है कि दुनिया में सबसे ज्यादा चैरिटी पाकिस्तान में इकट्ठी होती
है। बिल्कुल, और यही जज्बे हैं जो जो ये लोग क्लब्स भी बना रहे हैं और गरीबों की फलाह और बहबूद के लिए काम करने के लिए मसरूफ हैं। लेकिन ये भी सुनने में और देखने में आया कि कुछ लायंस क्लब्स जो हैं पाकिस्तान के, उनके अराकीन ने इंटरनेशनल लायंस क्लब से फंडिंग लेने के लिए कुछ प्रोजेक्ट्स पेश किए और जब फंड्स मिल गए तो उनको उस जगह खर्च नहीं किया जहां वो करना उन्हें करना चाहिए थे। तो क्या ऐसे वाकयात पेश आए और उनको रोकने के लिए इंटरनेशनल इदारे ने क्या कोई तादीबी कार्रवाई की या करता है ऐसे केसेस हों तो?
लायंस क्लब जो है वो दुनिया की कई दफा इसको सर्टिफिकेट मिला है यूनाइटेड नेशन के, सबसे ज्यादा ट्रांसपेरेंट और अकाउंटेबिलिटी का जो सिस्टम है वो लायंस क्लब के प्लेटफॉर्म पे। और खासतौर पर पाकिस्तान अभी फंडिंग लेने में बहुत पीछे है, अभी LCIF की बहुत कम फंडिंग पाकिस्तान में गई है। आज वह चंद बड़े बड़े जब डिजास्टर हुए हैं, अर्थक्वेक हुआ 2005 का, तब एक पूरा गांव मुजफ्फराबाद में बनाया गया, उसके बाद जो फ्लडिंग भी 2010 की, इस तरह के बड़े बड़े जो डिजास्टर हुए हैं उसमें जरूर फंडिंग गई है, लेकिन इस तरह की कोई बात मतलब नहीं आई, क्योंकि हमारे यहाँ एक डिसिप्लिन है उसको सेल्फ अकाउंटेबिलिटी का। और खासतौर पे आपको पता है जब ये चैरिटी का पैसा होता है तो उस पे जो लोग अपनी जेब से खर्च कर रहे होते हैं वो किस तरह से बुरी नीयत से या गलत तरीके से उस पैसे को मिसयूज करते
हैं, तो उसके लिए बाकायदा आपके यहाँ कमेटियां होती हैं जो भी अराकीन होते हैं उसकी
पूरी बिल्कुल लोकल लेवल पे भी और इंटरनेशनल लेवल पे पूरा इसका एक तरीकाकार है। एक तो वो प्रोजेक्ट जो है उसका अप्रूवल का तरीकाकार खासा डिटेल्ड होता है, जब तक उसके वाले से तमाम डिटेल मालूमात हासिल ना हो जाए, ऑडिट का प्रोसेस ना पता चल जाए, उसकी अप्रूवल नहीं होती, फिर उसकी मॉनिटरिंग होती है। हम लोकल लेवल पे सजा कराना तौर पे उसकी मॉनिटरिंग करते हैं, ऑडिटिंग करते हैं, और फिर उसका हमारा डिस्ट्रिक्ट लेवल पे और मल्टीपल के जो काउंसिल होते हैं उसके लेवल पे उसकी ऑडिट की अप्रूवल होती है, तब वो इंटरनेशनल को रिपोर्ट भेजी जाती है।
अच्छा, तो एक कॉलर है हमारे साथ डोरावाला से, शौकत अली, वो आपसे गालिबन कोई सवाल करना चाहते हैं। जी शौकत अली जी, जरा मुख्तसर सवाल कीजिए।
जी जी, मैं खुद नावीना हूँ और मैंने मैडम एमए एजुकेशन किया हुआ और मैं टीचर भी रहा हूँ और काफी देर पढ़ाता भी रहा हूँ, अभी पढ़ा रहा हूँ। तो मैं ये चाहता हूँ मैं इनकी कैसे मदद कर सकता हूँ। दूसरा ये मेरे भी कुछ मसला बन गया कानों की बात का, क्या ये सिलसिले में कुछ कर सकते हैं मेरे लिए?
जी
जी बिल्कुल, जी जो नजदीकी लायंस क्लब है, हेयरिंग एड पे भी लायंस क्लब काम करता है, ये उससे रब्ता करें, बल्कि मेरा अगर नंबर आप इनको दे सकते हैं
जी,
मैं तो रब्ता करें, हम इनकी भरपूर मदद करेंगे।
बेहद शुक्रिया आपका, आपने हमारे कॉलर के लिए ये ऑफर दी। हम अपने प्रोड्यूसर से कहेंगे कि शौकत अली अंजुम जो हैं डोरावाला के, इनको नंबर दे दें हमारे जदरान साहब का, ताकि ये प्रोग्राम के बाद उनसे रब्ता कर सकें या जब ये वापस जाएं तो उनसे रब्ता कर सकें। प्रोग्राम को आगे बढ़ाते हैं, एक सवाल और जदरान साहब आपसे ही कर लूँ कि ज़ाहिर है कि आपका जो रॉयल लायंस क्लब लाहौर में है वो बहुत कुछ, और आप 23 साल से वाबस्ता हैं इस, और इसको आपने शुरू भी किया, आप इसके फाउंडर भी हैं, और आपने 35 लायंस क्लब्स खोले हैं लाहौर में और इसके इर्द गिर्द गालिबन, तो क्या क्या खिदमात ये अंजाम दे चुका है अब तक और इसकी क्या सक्सेस स्टोरीज हैं, किन किन शोबों में अपनी तवज्जो मरकूज रखे हुए हैं?
जी खासतौर पर जब से 1995 में हमने अपना लाहौर रॉयल लायंस क्लब इस्टेब्लिश किया था, तब से हमारा फोकस यूथ डेवलपमेंट पे रहा है, लियो क्लब प्रोग्राम पे रहा है। और ये जो 35 क्लब्स की बात है, ये लायंस क्लब नहीं है, लियो क्लब जो पिछले चार सालों में बनाए गए हैं, और इस पे चूंकि पाकिस्तान की आबादी जो है उसका 67% यूथ पे है, तो इस वक्त की और आने वाले वक्त की जरूरत है कि हम ज्यादा से ज्यादा यूथ को एंगेज करें अपने प्रोजेक्ट्स में। ये एक बेहतरीन प्लेटफॉर्म है कि आप अपनी नौजवान नस्ल की बेहतरीन तरबियत कर,
क्या प्रोजेक्ट्स क्या होते हैं आपके, क्या क्या हैं और अब तक आप क्या कुछ कर चुके हैं?
जी हमारी क्लब के प्रोजेक्ट, हमने एजुकेशन पे काम शुरू किया और खासतौर पे मेडिकल के शोबे में, हेल्थ के शोबे में हमने नुमाया काम किया, हम इस काबिल हुए कि 2007 से 2012 तक कनाडा की एक एनजीओ है, होप इंटरनेशनल डेवलपमेंट एजेंसी, वो हमें इन काइंड सपोर्ट फ्राहम करती रही है, मेडिकल इक्विपमेंट, मेडिकल सप्लाईज और मेडिसिन की शक्ल में. ये हमारे यहाँ अब तक का सबसे बड़ा प्रोजेक्ट है. अभी जो हमारा प्रोजेक्ट चल रहा है वो दीपालपुर रोड डिस्ट्रिक्ट सूर के एक गांव है कच्चा पक्का, उसके गर्ल्स हाई स्कूल की एक 10 कमरों का ब्लॉक जो है वो अंडर कंस्ट्रक्शन है. ये इस वक्त का हमारा बड़ा प्रोजेक्ट है.
तो वो जो प्रोजेक्ट था, जो आपका सबसे बड़ा प्रोजेक्ट था, उसमें आपने क्या किया जो जो होप का था?
जी, होप वाले प्रोजेक्ट में हमें मेडिक जो भी सामान मिलता था वो हम लॉयंस क्लब के मुख्तलिफ हॉस्पिटल और गवर्नमेंट हॉस्पिटल राइट फ्रॉम कराची टू पिशावर इवन चमन तक हम उनको सप्लाई करते थे. हमारा काम डिस्ट्रीब्यूशन का था.
और 12 शिपमेंट्स आपने कहा था, 12 शिपमेंट्स आई थी, कुछ 14 करोड़ रुपए की थी.
ये 12 शिपमेंट कोई उनकी मोहताज वैली जो 40 करोड़ रुपए बनती है.
40 करोड़, अच्छा
जी.
तो वो सारा सामान जो था वो आप लोगों ने उन गरीब जो जो हॉस्पिटल्स मुफ्त ट्रीटमेंट करते थे गरीब मरीजों की, उन तक आपने पहुंचाया?
जी बिल्कुल, उन तक पहुंचाया. और उसी का नतीजा है कि हम भावलपुर में चौलस्तान लायंस क्लब फॉर्म करने में भी कामयाब हुए, फारूक भाई और अजय भाजी.
अच्छा, ये क्लब भी आप ही के वजह से कायम हुआ?
ये जी बिल्कुल, ये उसी प्रोजेक्ट की देन है.
अच्छा, तो इसीलिए आपको आपको आप अपने नाम के साथ चार्टर लिखते हैं आप, क्योंकि पुराने हैं ना इसके मेंबर.
जो जी जो फाउंडर मेंबर होता है वो चार्टर मेंबर कहलाता है लायंस क्लब की सलाह में.
अच्छा अच्छा,
फारूक भाई और रजिया भाजी भी अपने क्लब के चार्टर मेंबर हैं.
अच्छा ठीक है, तो बेहद शुक्रिया आफ्ताब अहमद जदरान, आपसे भी गुफ्तगू भी और भी जारी रहेगी. लेकिन एक सवाल अब स्माइल लाइंस क्लब के इरफान साबिर से भी करना ज़रूरी है. इरफान साबिर साहब, आप बताइए कि आपका जो इस्लामाबाद स्माइल लाइंस क्लब है वो किन किन शोबों में फलाही काम करता है और उसकी अब तक की क्या सक्सेस स्टोरीज हैं?
जी यस्मीन, ऐसा है कि इस्लामाबाद स्माइल लाइंस क्लब जो है उसने बहुत सारे प्रोजेक्ट्स किए हैं जिनमें हमारा जो ज़्यादा फोकस है वो एजुकेशन की तरफ है और हेल्थ की तरफ है. हेल्थ में ये है कि आई कैंप्स लगाना और रूरल एरियाज में जाके, और इसके अलावा जो है वो शुगर के हवाले से लोगों को अवेयरनेस देना, उनके लिए कैंप्स लगाने. और एजुकेशन में ये है कि जो हमारे ज़्यादातर गवर्नमेंट स्कूल्स जो रूरल एरियाज के हैं वहाँ पे बच्चों को जो है वो फैसिलिटेट करना, उनके जब न्यू एडमिशन्स होते हैं, नई क्लासेस होती हैं तो उनको बुक्स देना, उनके बैग्स, उनके यूनिफॉर्म्स. तो उसके लिए जो है ना, हमने पिछले जो अभी जो सेशन था हमारा नया, उसमें इस्लामाबाद के जो करीब का एरिया है बाराको वगैरह और उसके साथ साथ जो टेक्सला है इस साइड पर जो है ना, हमने वो 20 जो स्कूल थे वहाँ पे स्कूल के बच्चों को जो है ना वो किताबें दी.
अच्छा, और आपने आपके क्लब ने किडनी के पेशेंट्स के लिए भी कोई डायलिसिस मशीनें दी थी?
जी जी, डायलिसिस मशीनें जो हैं हमारे एक क्लब के मेंबर हैं उन्होंने जो है ना किडनी के लिए 2 मशीनें दी, उनकी जो लागत थी वो 10-10 लाख रुपया.
और कहाँ, किस 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 किसी एक खास हॉस्पिटल को दी?
जी हाँ जी, वो किडनी सेंटर होता है तो उसमें जो है ना डोनेट की, जो कि किडनी का इलाज जो है वो पूरी दुनिया में भी और पाकिस्तान में भी खास तौर पर जो है ना खासा महंगा इलाज है, जिसमें एक डायलिसिस जो होता है उसके लिए कमोबेश 4,000 रुपये का खर्चा होता है. और किसी भी किडनी पेशेंट को हफ्ते में जो है कम से कम जो है ना 2 और 3 मरतबा जो है ना वो डायलिसिस करवाना पड़ता है. इस तरह महीने में एक पेशेंट को जो है ना वो 10 से 12 मरतबा जो है ना डायलिसिस होता है. तो उस डायलिसिस के लिए महीने का मैं आपको खर्चा बता दूँ कि 40 से 50 हज़ार रुपया जो है ना एक बीस के ऊपर खर्चा आता है, 40-50 हज़ार रुपया कमोबेश. तो उसके लिए जो है ना वो हमारे जो है वो क्लब की तरफ से डोनेशन हुई तो हमने वो जो है ना डोनेट की, तो जिससे जो है वो रोजाना जो है वो 2 मशीनों पे जो है ना वो 7 से 8 लोग जो है ना उनका डायलिसिस
रोजाना हो रहे हैं. बड़ी बात है, ये खिदमत है जो आपका क्लब कर रहा है. और इसके अलावा भी आपने बताया कि बहुत से प्रोजेक्ट्स हैं और आपसे हम ये भी पूछेंगे कि आइंदा के क्या प्रोजेक्ट्स हैं. लेकिन हमारी प्रोड्यूसर कह रही हैं कि एक ब्रेक का वक्त हो गया, तो ब्रेक लेते हैं और ब्रेक के बाद फिर हम आते हैं एक बार फिर फारूक अहमद खान और रज़िया मलिक की तरफ और बात करेंगे कि उन्होंने कन्वेंशन में शिरकत के बाद क्या किया.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
جی، وائس آف امریکہ واشنگٹن کا پروگرام ہر دم رواں ہے زندگی۔ آج ہمارے مہمان ہیں لائنز کلبز انٹرنیشنل کے کنونشن میں جو سالانہ ہوا 101واں لاس ویگس میں، اس میں شرکت کرنے والے کچھ پاکستانی لائنز کلب کے ممتاز اراکین۔ آپ ہیں رائل لائنز کلب لاہور کے ایک چارٹر رکن آفتاب احمد جدران، چولستان لائنز کلب بہاول پور کے فاؤنڈرز فاروق احمد خان اور رضیہ ملک، اور اسلام آباد اسماعیل لائنز کلب کے عرفان صابر۔ اور گفتگو میں اب شامل کریں گے لائنز کلب، چولستان لائنز کلب بہاول پور کے فاؤنڈرز کو، فاروق احمد خان اور رضیہ ملک کو ایک بار پھر۔ رضیہ ملک صاحبہ، آپ نے اپنے اس دورے کے دوران اور اس سے پہلے بھی جب آپ کنونشنز میں شرکت کے لیے آئے تو پاکستانی امریکی کمیونٹی کے ان ممتاز اراکین کے لیے ایوارڈز کا ایک سلسلہ بھی شروع کیا جو زندگی کے مختلف شعبوں میں نمایاں کارکردگی کا مظاہرہ کر رہے ہیں، تو یہ بتائیے کہ آپ نے امریکہ کے لوگوں کو ہی، پاکستانی امریکیوں کو ہی کیوں چنا ایوارڈز دینے کے لیے؟
یاسمین، دیکھیے، اللہ کی طرف سے بلیسنگ ہے ہمارے لیے کہ جب ہم کنونشن میں آنے لگے تو ہمارے ذہن میں یہ خیال آیا کہ ہم جا تو ویسے ہی رہے ہیں، تو جو پاکستانی لوگ جو یہاں امریکہ میں مقیم ہیں اور اپنی اپنی فیلڈ میں کارہائے نمایاں سر انجام دے رہے ہیں، نہ تو وہ امریکہ والوں کو پتہ ہے کہ وہ کیا کیا کر رہے ہیں جو بہت بہتر ہے اور جس پر انہیں سراہا جا سکتا ہے، اور نہ ہی پاکستانیوں کو پتہ تھا۔ تو تب ہم نے فیصلہ کیا کہ چونکہ ہماری آرگنائزیشن پچھلے 20 برس سے ایوارڈز دیتی ہے پاکستان میں مختلف لوگوں کو، ہم امریکہ آ رہے ہیں تو کیوں نہ ہم وہاں جا کے بھی اپریشیٹ کریں ان پاکستانیوں کو جو ہمارے لیے بھی فخر ہیں، اور یقیناً امریکہ میں رہتے ہوئے امریکہ میں رہنے والے پاکستانیوں کے لیے بھی فخر ہیں۔
لیکن رضیہ، سوال تو یہ بنتا ہے کہ آپ پاکستان میں ہی رہتے ہیں نا، تو آپ کو یہ کیسے پتہ چلے گا یا کیسے پتہ چلتا ہے کہ کیسے اندازہ لگا سکتے ہیں کہ اتنے بڑے امریکہ میں کون سا پاکستانی کیا کچھ کر رہا ہے اور کیا وہ واقعی ایوارڈ کا حقدار ہے؟ تو کیسے اندازہ لگاتے ہیں کیا یہاں پاکستانی امریکی،
کیونکہ ہم سال کے بعد آتے ہیں اور اسی دوران جو یہاں ہمارے جاننے والے ہیں ہم ان سے یہ کہتے ہیں کہ مختلف نامینیشنز دی جائیں ہمیں، اور ہماری ایک باقاعدہ جیوری ہے، جیوری کے آگے ہم رکھتے ہیں، وہ سارے پروسیس کو دیکھتے ہیں اور ساری معلومات اکٹھی کرتے ہیں، تب جا کے فیصلہ یہ کیا جاتا ہے بہت سارے لوگوں میں سے کہ کون کیا کتنا اچھا کر رہا ہے۔
جیوری کو کون بناتا ہے؟
جیوری تو ہماری، چونکہ 20 سال سے ہم لوگ کام کر رہے ہیں اور ہر سال جیوری چینج بھی ہوتی ہے تاکہ جانبداری کا
نہیں، لیکن وہ جیوری جو ہے وہ امریکہ میں ہوتی ہے یا پاکستان؟
جی، اب کچھ لوگ ہم نے یہاں بھی بنائے ہیں اور وہاں پاکستان میں تو شروع سے تھے، تو ان کی آپس کی کولیبریشن سے اور ان کی آپس کی گفتگو سے پورا سال یہ سارا سلسلہ جو ہے چلتا رہتا ہے، ایک دوسرے سے پوچھ کر، اور سارے جو بھی ان کا پروسیس ہوتا ہے جیوری کا، چونکہ اس میں ہم لوگ شامل نہیں ہوتے چونکہ ہماری آرگنائزیشن ہے اور ہم یہ اہتمام کرتے ہیں، تو اسی لیے
تو
فیصلہ جو ہوتا ہے اس کے تحت، اور اللہ کا شکر ہے، ہمیں یہ فخر ہے کہ ہم جو بھی ہماری سلیکشن ہوتی ہے اس پہ کبھی بھی نہ پاکستان میں نہ امریکہ میں کسی نے اعتراض کیا۔ مثال کے طور پہ میں آپ کو یہ بتاؤں کہ عام طور پر ہمارے ذہنوں میں یہ ہوتا ہے کہ جو بھی باہر کے ملک میں جاتا ہے پاکستانی، وہ وہاں پیسہ کماتا ہے، گھر والوں کو بھیجتا ہے اور اپنے لیے بھی رکھتا ہے، لیکن اس سال ہم نے ایک اوارڈ دیا ایسے شخص کو جس نے باقی لوگوں کے ساتھ ساتھ ایسے شخص کو اوارڈ دیا جو یہاں پہ ان کا اپنا ریسٹورینٹ ہے، اور آپ یقین کریں 2013 سے انہوں نے وہ ریسٹورینٹ کھولا ہے، اور جن لوگوں کے پاس گھر نہیں ہے، جن لوگوں کے پاس کھانا نہیں ہے، وہ یہاں پہ مفت ان کو کھانا دیتے ہیں، تو عام طور پہ ایسا بہت کم ہوتا ہے۔
اچھا، تو آپ یہ سمجھتی ہیں کہ آپ تو آپ کا یہ خیال ہے،
آپ کا یہ موقع دیتے ہیں،
اچھا، تو آپ یہ سمجھتی ہیں کہ یہ فیصلہ یا یہ جو انتخاب آپ کرتے ہیں پاکستانی امریکیوں کو ایوارڈ دینے کا، وہ واقعی منصفانہ ہو سکتا ہے، یا یہ بھی آپ کے ذہن میں کبھی خیال آتا ہے کہ کہیں ہم نے کوئی غلط فیصلہ تو نہیں کر لیا، یا کچھ غلط فیصلہ ہونے کا امکان باقی رہ جاتا ہے؟
نہیں، اب تک تو ابھی نہیں ہوا، 3 سال ہو گئے ہمیں یہاں دیتے ہوئے ایوارڈ، اب تک نہیں ہوا، نہ ہی لوگوں کی طرف سے ریسپانس آیا، کیونکہ 8 تاریخ کو دیکھیں ہم نے ایوارڈ کیے، اب تک ہمیں تعریف کے ہی آ رہے ہیں ٹیلی فونز، کیونکہ ظاہر ہے یہاں پہ سب لوگ ہم تو سال میں ایک دفعہ آتے ہیں. سب لوگ وہ تو نہیں ہیں جو ہمارے لائک مائنڈیڈ ہوں. لوگ یہ ہمیں ٹیلی فون کر کے کہہ رہے ہیں کہ یقیناً آپ نے جن جن کو فون اوارڈ دیے ہیں وہ ڈیزرو کرتے تھے. یہی ہمارے لیے اعزاز اور تمغہ ہے.
تمغہ اور یہ آپ نے ایک نیک نیتی سے یہ کام شروع کیا, کیونکہ آپ پاکستان میں بھی پاکستان میں
اس کا یہ نہیں ہوتا کہ ہمیں اس سے کیا فائدہ.
تو اور کیونکہ پاکستان میں بھی
ہیں جو اللہ تعالیٰ پہ چھوڑ دیے جاتے ہیں, ان کا ریوارڈ اللہ دیتے ہیں اور یہ اندر کی سیٹسفیکشن ہوتی ہے.
اچھا, تو اب پاکستان میں بھی کیونکہ آپ جو فنکار ہیں اور مختلف شعبے میں نمایاں خدمات انجام دے رہے ہیں لوگ, ان کے لیے ایوارڈس کا سلسلہ بھی وہاں بھی شروع کیا تھا اور وہیں سے آپ کو یہ آئیڈیا آیا کہ کیوں نہ پاکستانی امریکیوں کو بھی دیا جائے جب پاکستانیوں کو یہ کلب ایوارڈ دے رہا ہے.
شروع کیا پھر پنجاب سے, پھر پورے پاکستان سے. تو پھر ہمارے ذہن میں خیال آیا کہ ہم نے جو ہے جب یہ انٹرنیشنل ایوارڈ ہو گیا تو ہم نے کہا کیوں نہ ہم جو ملک سے باہر پاکستانی رہتے ہیں ان کو بھی یقیناً ہمیں چاہیے کہ ہمارے پاکستان کا فخر ہے, ہم کو اپریشیٹ کریں.
تو یہ آپ کا چولستان لائنز کلب کتنا بڑا ہے اور اس کی اتنی فنڈنگ ہے کہ آپ یہ تمام ایوارڈز کا سلسلہ بھی برقرار رکھ سکیں اور آپ پھر اپنے جو دوسرے پروجیکٹس ہیں؟
لائنز کلب کی فنڈنگ نہیں ہے, میں اس چیز کی وضاحت کرنا چاہوں گی. لائنز کلب چیریٹی کلب ہے اور یہ اپنے شکر ہم یہ کرتے ہیں کہ لائنز کلب میں ڈاکٹر صاحبان ہمارے ساتھ موجود ہیں جو کہ ہمیں بہت زیادہ تعاون کرتے ہیں جب ہم میڈیکل کیمپس لگاتے ہیں. اور ہم نے اب لائنز کلب کے لیے یہ سلسلہ شروع کیا کہ ہم گورنمنٹ کے ساتھ مل کر تو اسکولوں کی سطح پر جا کر صفائی کے لیے کہ بچوں کو کس طرح, سب سے پہلے صحت کے لیے تو صفائی ضروری ہے, اور صفائی کس طرح وہ اپنائیں تاکہ ان کی صحت برقرار رہ سکے. اور جب ہم بنیادی طور پر اسکولوں سے شروع کریں گے وہ بھی نچلی کلاس سے, تو یقیناً بڑے ہو کر ان کی صحت بہت اچھی رہے گی. اور یقیناً گورنمنٹ اسکولوں میں ہم خاص طور پر پرائیویٹ اسکولوں میں بھی یہ کریں گے اور وہ گورنمنٹ کے ساتھ مل کر ان کی اجازت ہے. تو یہ چیریٹی کلب ہے, اس میں تو فنڈنگ بھی نہیں ہوتی جیسے کہ آفتاب صاحب نے بھی آپ کو بتایا. ہر کوئی اپنی مدد آپ کے تحت اس میں پارٹیسپیٹ کرتا ہے, لیکن یہ جو ہم لوگ ایوارڈ کا سلسلہ کرتے ہیں یہ ہمارے بورڈز ممبر وہ ہمیں اس میں مدد کرتے ہیں اور مل کر بورڈ آف ڈائریکٹرز جس میں ہمارے پاکستان میں مختلف لوگ شامل ہیں تو وہ اس کی ہیلپ کرتے ہیں.
چولستان ڈیولپمنٹ اتھارٹی کا بھی اس میں کوئی رول ہے؟
نہیں, چولستان ڈیولپمنٹ کاؤنسل
کا.
یہ چولستان ڈیولپمنٹ کاؤنسل کا ہی اصل میں پروگرام ہے. اور پھر چونکہ ہم لائنز کلب کے کنونشن میں شامل ہوتے ہیں تو پھر وہ اس کو ہم یہاں کنٹینیو کرتے ہیں.
تو شکریہ رضیہ ملک صاحبہ, آپ سے گفتگو جاری ہے. فاروق احمد خان صاحب, اب آپ بتائیے کہ چولستان کلب جو بہاولپور میں قائم ہے اس کی اب تک کی کیا کیا سکسیس سٹوریز ہیں؟ کچھ تو ہائی لائٹ کیا رضیہ ملک صاحبہ نے, آپ بتائیے کہ ان کے علاوہ آپ کا کلب جو ہے وہاں چولستان کے حالات کو بہتر کرنے کے لیے, وہاں کی غریب کمیونٹی کو سہولیات فراہم کرنے کے لیے کن کن شعبوں میں سہولیات فراہم کر رہا ہے اور یا کر چکا ہے؟
اس طرح جدران صاحب نے بتایا کہ یہ جو فنڈنگ ہوئی تھی میڈیکل کے حوالے سے ہمیں, اس سے ہم نے یہ سلسلہ شروع کیا. سرکاری ہاسپٹل جتنے بھی ہمارے وہاں پہ ہیں, ڈسپینسری ہیں, رورل ہیلتھ یونٹ ہے, ان کو بھی ہم نے وہ چیزیں, سرجری کا سامان ہے, میڈیسن ہے, یہ سارا پرووائڈ کیا. اس کے ساتھ ساتھ پھر پہلے بھی ہم کرتے تھے کیمپ وغیرہ, لیکن لائنز کلب بننے کے بعد کچھ ہم نے زیادہ فوکس کیا اس پہ. تو وہاں پہ ہم جاتے ہیں, مختلف شہروں میں بھی جاتے ہیں اور چولستان میں بھی جاتے ہیں, اس کے علاوہ ساتھ ساتھ جو ہمارے شہر کے دیہات ہیں وہاں بھی جاتے ہیں. وہاں پہ آپریشن تو نہیں ہو سکتے, لیکن وہاں پہ پھر ہم سلیکٹ کر لیتے ہیں کہ کس جگہ کون سے ہاسپٹل قریب ہے, تو وہاں پھر ہمارے لائنز کے جو ممبر ہیں ڈاکٹرز وہاں وہ جاتے ہیں. تو اس ہاسپٹل کے جو ہے وہاں پہ بنے ہوئے آپریشن تھیٹرز بنے ہوئے ہیں یا جو بھی سہولیات ہے, تو اس سے فائدہ اٹھاتے ہوئے سرکاری ہسپتالوں میں جا کے ہم ان کا آپریشن کرتے ہیں. اور زیادہ سیریس جو مریض ہوتے ہیں انہیں ہمارا کلب بہاولپور لے کے آتا ہے, ان کی ایون کھانا, رہائش, جو بھی ان کے ساتھ آتے ہیں ان کو بھی ہم پرووائڈ کرتے ہیں, اور ہمارا کلب ہی ان کا سارا وہ برداشت کرتا ہے جو بھی چیز انہیں ضرورت پڑتی ہے. اس کے ساتھ ساتھ میں ابھی وہ ایک دارہ والے دوست کا فون آیا تھا, میں بتاتا چلوں, ہم فورٹ آباس میں بھی ایک کلب بنا رہے ہیں, وہ انشاءاللہ میں یہاں آ گیا ورنہ اب تک وہ بن چکا ہوتا. تو یہ ڈارہ والا بالکل فورٹ آباس کے قریب ہی ہے, تو یہ اس میں شامل ہو سکتے ہیں. جس نے جدران صاحب کا آپ نمبر دیا تو جدران صاحب سے ہم تفصیلاً بات بھی کر لیں گے, تو یہ بھائی وہاں شامل ہو سکتے ہیں. تو ہمارا لائنز جو ہے وہ ہیلتھ کے ساتھ ساتھ तो करते ही हम हेल्प तो करते ही रहते हैं, जैसे जदराम साहब ने बताया, बाकी एक दोस्त बता रहे हैं। अब हमने इसको थोड़ा सा एजुकेशन की तरफ भी बता रहे थे वो भाई, तो हमने भी एजुकेशन को भी इसका एक वो बनाया है, टूल बनाया कि एजुकेशन के जरिए किस तरीके से सेहत को बेहतर किया जा सकता है। फिर इसके साथ साथ हमने अब मुख्तलिफ जगहों पे, क्योंकि दरख्त या तो काट दिए गए हैं या पानी की कमी की वजह से वो दरख्त मुरझा गए हैं, तो अब हम इस तरीके के दरख्त भी लगा रहे हैं जो पानी भी कम, जिनकी ज़रूरत हो दरख्तों की, और उसकी ज़्यादा से ज़्यादा वो लोगों के लिए, क्योंकि दरख्त होंगे आप हवा में तब्दीली के लिए बहुत ज़रूरी होते हैं दरख्त होना। तो इंशाल्लाह हम साथ साथ ये दरख्त भी बहुत जल्दी लगा रहे हैं। कुछ दरख्त हमने लगाए हैं जो हमारे मेंबर्स हैं उन्होंने अपने घरों में भी लगाए हैं और अपने घर के बाहर जो भी गली है रोड है वहाँ भी लगाए हैं, लेकिन अब माशाल्लाह हमने सारे हमारे जो मेंबर्स हैं उन्होंने तय किया हुआ है कि हम तकरीबन 5,000 दरख्त लगाएंगे, और ये जैसे ही मौसम में बाहर शुरू होगा तो इंशाल्लाह
आपके क्लब की तरफ से लगेंगे। तो इसके अलावा आपने चोलिस्तान में, ज़ाहिर है वो सहराई इलाका है और वहाँ के लोग बहुत पसमानदा हैं, गुरबत बेइंतहा है, वहाँ पानी का खास तौर पर बंदोबस्त करने के लिए आपने कुछ प्रोजेक्ट्स शुरू किए थे, उनका कुछ जिक्र कीजिए।
जी, पानी के लिए हमने वहाँ पे कुछ तो गवर्नमेंट ने किया कुछ एरिए तक, उससे आगे है वो हम नलके लगा रहे हैं, उसके साथ वो छोटे छोटे फिल्टर प्लांट होते हैं वो लगवा रहे हैं की कोशिश भी कर रहे हैं, एक दो लगाए भी हैं, तो इंशाल्लाह उस पर कोशिश जारी है।
अच्छा, तो ये वो प्रोजेक्ट्स हैं जिन पर आप अभी तक जो आप कर चुके हैं, लेकिन आपने फनकारों को खास तौर पर प्रमोट करने के लिए भी बहुत काम किया है, कुछ उनका जिक्र कीजिए कि जो आप हर साल एक फेस्टिवल कराते हैं और जिसमें पूरे पाकिस्तान से फनकार आते हैं, उनकी हौसला अफजाई भी होती है और पाकिस्तान की और चोलिस्तानी इलाके की जो कल्चरल जो कल्चर की प्रमोशन भी होती है, कुछ वो बताइए कि कैसे करते हैं आप।
हमने ये सिलसिला तकरीबन 20 साल हो गए शुरू किया, अब तो बहुत ज़्यादा ये ऐसे वैसे फनकार इंट्रोड्यूस हुए हैं जो इंटरनेशनल आर्टिस्ट बन गए। ये फनकार बेचारे वो फनकार होते हैं जिनको जिनका फ़न तो बहुत ज़्यादा होता है और बड़े वो अपने माहिर होते हैं अपने फ़न में, चाहे वो जूते बनाने वाले हैं, चाहे वो रिली का काम करने वाली ख़वातीन हैं, सिलाई कढ़ाई करने वाली हैं, ये गाने वाले गुलकार हैं, कोई साजकार हैं, तो इनको मौका नहीं मिलता। तो हमने ये प्लेटफॉर्म इसलिए उनके लिए, जो मेले और जो हमारा चोलिस्तान अवार्ड पाकिस्तान में होता है उनको इसलिए देते हैं कि उसमें अवार्ड में जाहिर है एम्बेसडर भी आए हुए होते हैं और मुख्तलिफ टीवी से फिल्म से भी लोग आए हुए होते हैं, तो जब वो उनकी परफॉर्मेंस देखते हैं तो वो उनको या तो अपने साथ ले जाते हैं या फिर कह देते हैं कि जी आप फलां जगह लाहौर आ जाए, मुल्तान आ जाए, आपके टीवी की रिकॉर्ड, आजकल तो जाहिर है चैनल भी बहुत सारे हैं, तो बहुत अच्छा एक सिलसिला उनके लिए रोजगार का बन जाता है। और मैं समझता हूँ ये सबसे बड़ा जिहाद है, आप मुआशी तंग दस्ती ख़त्म करें तो मुल्क भी पूरा मन बनेगा और लोग भी खुशहाल होंगे, लोग खुशहाल होंगे तो अपनी सेहत का भी ख्याल रखेंगे, अपनी तालीम का भी ख्याल रखेंगे, अपने बच्चों की अच्छी परवरिश करेंगे। तो ये सबसे बड़ा एक काम है CDC का, जो करती रही है, करते रहेंगे और आगे भी इंशाल्लाह
करते रहेंगे। बिल्कुल, तो बेहद शुक्रिया फारूक साहब, हमारी और आपकी गुफ्तगू का सिलसिला अभी जारी है, लेकिन एक बार फिर एक छोटे से ब्रेक का वक्त हो गया है, तो ब्रेक लेने के बाद हम प्रोग्राम को समेटेंगे।
हरदम रवा है जिंदगी, वॉइस ऑफ अमेरिका वॉशिंगटन से हर जुमेरात को नशर होने वाला प्रोग्राम। इस प्रोग्राम में हम आपकी मुलाकात कराते हैं जिंदगी के मुख्तलिफ शोबों में आगे बढ़ते हुए कामयाब पाकिस्तानी अमरीकियों और मुख्तलिफ प्रोग्रामों के तहत अमरीका का दौरा करने वाले मुमताज पाकिस्तानियों से। ये प्रोग्राम नश होता है पाकिस्तान में हमारे सुनने वालों के लिए हर जुमेरात को रात 9 से 9:55 तक रेडियो पर मीडियम वेव 972 पर और इंटरनेट पर हमारी वेबसाइट urduvoa.com पर। पेशकश यास्मीन जमील।
जी, वॉइस ऑफ अमेरिका वाशिंगटन का प्रोग्राम हरदम रवाया जिंदगी, आज हमारे मेहमान हैं
لائنز کلبز انٹرنیشنل کے کنونشن میں جو 101واں ابھی گزشتہ دنوں ہوا لاس ویگس میں, اس میں شرکت کرنے کے لیے جو پاکستان سے کچھ لائنز کلبز کے اراکین یہاں پر امریکہ آئے تھے, ان کو آج ہم نے پروگرام میں دعوت دی تاکہ وہ اس کنونشن کے بارے میں ہمارے سننے والوں کو بتائیں اور یہ بتائیں کہ لائنز کلبز کیا کرتے ہیں اور لائنز کلب جو ان کے اپنے مقامی ہیں جہاں جہاں وہ ہیں وہ کیا کر رہے ہیں, کیا کچھ کر چکے ہیں اور کیا ان سے پوچھیں گے کہ کیا کرنے کا ارادہ ہے. تو ہمارے ساتھ پینل میں اس وقت شامل ہیں رائل لائنز کلب لاہور کے ایک چارٹر رکن آفتاب احمد جدران, جو 23 سال سے اس کلب کے کو فاؤنڈ بھی کر چکے ہیں اور اس کے ساتھ وابستہ ہیں. چولستان لائنز کلب بہاولپور کے فاؤنڈرز فاروق احمد خان اور رضیہ ملک ہمارے ساتھ موجود ہیں یہاں ورجینیا سے, اور اسلام آباد اسماعیل لائنز کلب کے عرفان صابر ہمارے ساتھ شکاگو میں موجود ہیں. تو ایک بار پھر ہم بات کریں گے آفتاب احمد جدران صاحب سے. آفتاب صاحب, یہ بتائیے کہ آپ نے بڑی تفصیل سے بتایا کہ آپ کا کلب بہت کچھ کر رہا ہے اور مزید بھی کچھ کرنے کا ارادہ رکھتا ہے, تو آئندہ آپ کے کیا پروجیکٹس ہیں اور آپ کیا سمجھتے ہیں کہ ان پروجیکٹ کو چلانے کے لیے اگر آپ کے ساتھ کوئی شامل ہونا چاہے تو کس طرح آپ کے اس مشن میں شامل ہو سکتا ہے؟ کچھ تو آپ نے بتایا کہ کلب بنا کر بھی ہو سکتا ہے, لیکن کوئی اور انداز؟
جی بالکل, اس میں میں آپ کی اجازت سے موقع سے فائدہ اٹھاتے ہوئے آپ کے سوال کا جواب میں بھی دیتا ہوں. میں یہ خراج تحسین پیش کرنا چاہتا ہوں فاروق احمد خان اور رضیہ ملک صاحبہ کو, کیونکہ یہ نہ صرف چولستان کا فخر ہے بلکہ یہ پاکستان کو ان پہ ناز ہے. یہ کوئی عام لوگ نہیں ہیں جس طرح کا یہ کام کر رہے ہیں پچھلے 20 سالوں سے, ان کا پورا خاندان اس میں انوالو ہے. یہ پاکستان میں واحد مثال ہے اپنے کام. ان کے لیے کوئی بھی الفاظ ہم یوز کریں تو شاید ان کی خدمات کا ہم حق نہیں ادا کر سکتے. مجھے فخر ہے کہ میں ایسے بڑے لوگوں کے ساتھ میرا تعلق ہے یا میں ان کے ناموں کے ساتھ میرا نام آتا ہے. تو اس کے بعد میں جواب دیتا ہوں جو آپ کے سوال کا. اس کے لیے گزارش یہ ہے کہ جو جیسے جیسے وقت گزرتا جاتا ہے آپ نئی نئی چیزیں سیکھتے رہتے ہیں. رائل لائنز کلب کا یہ خاصہ رہا ہے کہ ہم نے ہمیشہ کلیبریشن میں پروجیکٹس کیے ہیں. ہم ریسورس شیئرنگ کا جو ہے کانسیپٹ, اس کو ہم نے انٹروڈیوس کروایا ہے کہ ایک متوسط طبقے کا جو کلب ہے اس کے پاس اتنے زیادہ وسائل نہیں ہوتے کہ وہ بڑے بڑے پروجیکٹس کر سکے. تو جب آپ ایک سیکٹر میں کام کر رہے ہیں تو ایک طرح کا ایک ہیلتھی کمپٹیشن بھی ہوتا ہے کہ آپ کے پاس ساتھ جو دوسرے کلب ہیں وہ بڑے بڑے پروجیکٹس کر رہے ہیں اور آپ کے پاس وسائل کم ہیں آپ چھوٹے پروجیکٹس کر رہے ہیں. اس کے لیے ریسورس شیئرنگ جو ہے یہ بڑا امپورٹنٹ فیکٹر ہوتا ہے کہ آپ اپنے جیسے لوگوں کو اپنے ساتھ ملا کے تو بڑا کام کر لیتے ہیں. تو ہم اس کانسیپٹ پہ کر رہے ہیں. ہماری طرف سے مطلب وی آر اوپن, کوئی بھی بندہ کوئی بھی شخص کوئی بھی ادارہ وہ ہمارے ساتھ مل کے کام کر سکتا ہے. ہم ماضی میں بھی ہمارے مثالیں موجود رہی ہیں اور جو ہم نے پاکستان میں کام کیا وہ بھی اس چیز کا مثال ہے. جو ہوپ کے پروجیکٹ ذکر کیا یہ ہمارا کلیبریشن ایفرٹ تھی. ہم نے صرف یہ دیکھا کہ ہم انسانیت کی خدمت کے لیے کہاں کہاں پاکستان میں پہنچ سکتے ہیں. تو ہم آل اوور پاکستان ہم نے اس پروجیکٹ کو پھیلایا. اس میں بہاولپور, ملتان, فیصل آباد, لاہور, جہلم, اسلام آباد, پشاور,
تو یہ ساری کلیکٹیو ایفرٹ ہے. اور جس میں وہ کہتے ہیں نا کہ لوگ ساتھ ملتے گئے اور کارواں بنتا گیا, میں اکیلا ہی چلا تھا جانے بھی منزل مگر. عبدالغفار بکر ہمارے ساتھ اس پر ٹیلی فون پر موجود ہیں, دیکھتے ہیں وہ آپ سے کچھ پوچھنا چاہ رہے ہیں. جی عبدالغفار صاحب بکر سے آپ ہیں؟
جی سر, سروینٹ ہیلتھ فاؤنڈیشن میڈم, اور میں آپ کا پروگرام کافی 14 سال سے سن رہا ہوں.
ماشاء اللہ
سنتا ہوں,
بور نہیں ہوئے ابھی تک؟
نہیں میڈم, میں نے سوئی گھمائی آگے کی نہیں. پہلے بی بی سی سنتا تھا, آپ کا پروگرام رات کو ساری رات سنتا ہوں تقریباً. جی کم از کم 14 سال ہو گیا.
اچھا جی, سو جایا کیجیے, آرام بھی کیا کیجیے رات کو. اچھا تو کیا سوال کیا آپ کا؟
کرتا ہوں آرام
سوال.
میں کوشش کرتا ہوں میڈم, یہ لائنز کلب جو بات ہو رہی ہے آفتاب صاحب سے, ہم اس میں کس طرح شامل ہو سکتے ہیں یا ایسے ادارے این جی اوز کے ذریعے ہمارے کو لنکس ہو سکتے ہیں؟
تو عبدالغفار بکر صاحب, عبدالغفار صاحب یہ آپ اپنا ٹیلی فون نمبر ہماری پروڈیوسر کو لکھوا دیجیے, تو آپ سے پروگرام کے بعد ہمارے یہ جو مہمان ہیں یا تو یہ آپ سے رابطہ کر لیں گے اور آپ کو ہم اپنے ان مہمانوں میں سے کسی کا نمبر دے دیں گے, تاکہ آپ اگر واقعی قائم کرنا چاہتے ہیں تو ضرور یہ پروگرام کے بعد تفصیلی طور پر آپ ان سے ملاقات کر سکتے ہیں ٹیلی فون پر. تو بے شکریہ, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا اور سنتے بھی ہیں اور کال بھی کیا. تو گفتگو کا سلسلہ اب آگے بڑھاتے ہیں. جلدی سے بتائیے پھر جدران صاحب کے آئندہ کا کوئی بڑا پروجیکٹ کیا ہے جو آپ کا لاہور لائنز کلب کرے گا؟
कि देखें ये जो यूथ डेवलपमेंट पे काम हमने शुरू किया है, इस पे फोकस करने का हमारा इरादा है, क्योंकि इसके बहुत ज्यादा अच्छे फायदे हमें मिले हैं। खासतौर पे जो मैं मिसाल दूंगा कसूर रॉयल यूनाइटेड लियो क्लब के हवाले से, तो एनवायरमेंट पे हमने इनको एक छोटा सा एक ट्री प्लांटेशन का प्रोजेक्ट इनके साथ मिलकर किया, लेकिन ये बच्चों ने क्या किया कि उन्होंने एक दो कनाल की एराजी किसी से वहाँ पे डोनेट करवाई, वहाँ पे एक नर्सरी बना के अब ये पूरे एरिया में प्लांट्स तकसीम करते हैं।
अच्छा,
बाकायदा रेगुलर बुनियादों पे। ये यूथ का पोटेंशियल है जिसको एक्सप्लॉइट करने की जरूरत है पाकिस्तान में,
इस्तेमाल करने की जरूरत है। बिल्कुल
जी, बिल्कुल। ये चौधरी अब्दुल वहीद की क्यादत में इस क्लब ने नुमाया काम किया और पिछले कई सालों से बेस्ट प्रोजेक्ट, बेस्ट क्लब और बेस्ट लियो के अवार्ड भी ये मुसलसल।
और आपने जदरान साहब, आपने प्रोग्राम से पहले बताया था कि आपने जो इंटरनेशनल लायंस क्लब है उसको अपनी पहली बार तजवीज़ किसी पाकिस्तानी ने पेश की है कि वो ये जो यूथ का जो लियो क्लब्स हैं उनमें एक्सटेंशन करे कुछ।
जी जी बिल्कुल, उसमें ये देखें 1957 से यूथ लियो क्लब पे इन्होंने काम शुरू किया हुआ है, लेकिन अगर मुकाबला करें लायंस क्लब के मुताबिक तो उस तरह से इस पर फोकस नहीं किया गया, क्योंकि मुझे मौका मिला, मैं पैनलिस्ट बना एडवाइजरी काउंसिल का जो कि इसामी के लेवल पे और पूरी दुनिया के लेवल पे काम करेगी अगले दो साल के लिए, तो मैं वाहिद पूरे पैनलिस्ट में वो वाहिद ऐसा शख्स हूँ जिसने एक रिटन लॉन्ग टर्म प्रपोजल जो है वो सबमिट कराई है, जिसपे हमारी मीटिंग्स भी हुई हैं, बड़ी सक्सेसफुल मीटिंग्स हुई हैं, और जो मुतल्लिका इदारे हैं अलायंस ऑफ इंटरनेशनल के, खासतौर पर लियो प्रोग्राम और मेम्बरशिप ग्रोथ का जो इदारा है, उन्होंने वो लोग बहुत ज्यादा उससे मुतासर हुए और उन्होंने यकीन दिलाया इस पे कि वो इसको अपने प्रोग्राम का जो
हिस्सा बनाएंगे और यूथ को मजीद यानी लियो क्लब्स जो हैं उनमें मजीद इजाफा करेंगे। तो ये मतलब ये फंडिंग भी करेंगे इस सिलसिले में, अगर आप चाहेंगे कि मजीद क्लब्स बनाएं।
इन्होंने अभी सिलसिला शुरू किया है यूथ डेवलपमेंट के हवाले से, कुछ सेमिनार मुनक्कद करने के हवाले से यूथ के लिए, तो वो फंडिंग भी इन्होंने ऑफर की है। इंशाल्लाह हम कोशिश करेंगे
कि फंडिंग आपको मिल जाए तो आप भी अपने
फायदा उठाएं।
अच्छा ठीक, तो हमारे साथ स्माइल लायंस क्लब के इरफान साबिर भी मौजूद हैं। इरफान साबिर साहब, बताइए कि जल्दी से कि क्या आपका क्लब का आइंदा कोई बड़ा प्रोजेक्ट जैसा कि ये बता रहे हैं जदरान साहब।
जी जी, हेलो।
जी जी, आपके इस्लामाबाद का कोई क्लब का कोई बड़ा प्रोजेक्ट जिसको प्लान कर रहे हो आप लोग?
जी बिल्कुल यस्मीन, हमने मेरी कल भी जो है वो अपने सेक्रेटरी क्लब की जो सेक्रेटरी हैं तस्नीम, फीमेल हैं तस्नीम सुहेर राजा, उनसे बात हुई, तो उनसे भी हमने ये डिस्कस किया कि जो हम यहाँ पे आए हैं कन्वेंशन अटेंड किया, तो बहुत सारे आइडियाज़ जो है ना वो हमें मिले हैं, न्यू आइडियाज़। तो उस हवाले से ये है कि जैसे इंटरनेशनल फंडिंग जो है वो पाकिस्तान में बहुत कम गई है, इंटरनेशनल फंडिंग जैसे जदरान साहब ने बताया कि वो बहुत कम, जैसे कि
तो उसके लिए आप क्या करेंगे? क्या करेंगे?
तो उसके लिए मेरी जो उनसे बात हुई तो उसके लिए मैंने ये कहा कि हम अपने सतह पे तो फंडिंग इकट्ठी करते हैं जो कि बहुत कम होती है, और फिर जब फंडिंग कम होती है तो हमारे प्रोजेक्ट भी उस तरह के बड़े नहीं शुरू हो सकते।
जी जी।
तो हमारी जो डिस्कशन हुई तस्नीम राजा से कल, तो उन्होंने इस पे बड़ा अप्रिशिएट किया कि हम ऐसे प्रोजेक्ट बनाएंगे
जिसके जरिए आपको फंडिंग्स भी मिल सके। बेहद शुक्रिया।
एजुकेशन है हमारा।
जी जी साबिर साहब, अब हमारे प्रोग्राम को समेटने में बस एक मिनट बाकी रह गया, तो जल्दी से रजिया और या फारूक साहब आप जल्दी से बताइए अपना कोई बड़ा प्रोजेक्ट जो आप शुरू करने वाले हैं चोलिस्तान लायंस क्लब का।
जी, हेल्थ पे तो जैसे कि जदरान साहब ने बताया बहुत ज्यादा काम कर भी रहे हैं QMC के साथ मिलके। अब हम जो फोकस कर रहे हैं वो प्राइमरी स्कूल, इस पे हम सफाई पे बात करेंगे, सफाई वैसे भी हमारे यहाँ निस्वीमान है।
जी जी।
और साथ साथ हम यूथ को जिस तरह लियो क्लब बना रहे हैं हम लोग तजुबात से
वो करेंगे,
तो साहब से फायदा उठा के हम दरख्त इंशाल्लाह ताला।
रजिया खवातीन के लिए आप क्या करेंगी? रजिया मलिक साहब
चूंकि हमारे यहाँ खास तौर पे बच्चियों को इस तरह की तरबियत देने की बहुत जरूरत है जो कि सफाई के वाले से हो, तो हमारा फोकस ये होगा कि हम स्कूलों में जाकर, हर स्कूल में जहाँ जहाँ हमारी पहुँच हो सकती है वहाँ जाकर सेहत और सफाई के हवाले से सेशंस मुख्तलिफ लें, और जैसे कि फारूक साहब ने बताया कि दरख्तों का भी, ये दो मेन हमारे फिलहाल हैं
और इसमें आप बच्चियों को भी शामिल करेंगे, स्कूल के बच्चियों को भी। तो बेहद शुक्रिया, बेहद शुक्रिया रज़िया मलिक साहिबा और फारूक अहमद खान साहब आपका। प्रोग्राम को समेटने का वक्त हुआ। हम अपने सुनने वालों को बता दें कि हरदम रमाए ज़िंदगी में आज हमारे मेहमान थे लायंस क्लब इंटरनेशनल के कन्वेंशन में शिरकत करने वाले कुछ पाकिस्तानी लायंस क्लब्स के मुमताज़ अरकान, रॉयल लायंस क्लब लाहौर के एक चार्टर रुकन आफ्ताब अहमद जदरान, चोरिस्तान लायंस क्लब बहावलपुर के फाउंडर्स फारूक अहमद खान और रज़िया मलिक, और इस्लामाबाद स्माइल लायंस क्लब के इरफान साबिर। इन सबका शुक्रिया अदा करते हुए प्रोग्राम समेटते हैं। हमारे प्रोड्यूसर थी सादिया असद। यास्मीन जमील को इजाज़त दीजिए। खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
रूस में फुटबॉल वर्ल्ड कप इख्तितामी मरहले में दाखिल हो चुका है। मेजबान टीम क्वार्टर फाइनल में शिकस्त खा गई जिससे रूसी शायकीन को मायूसी हुई, लेकिन रूसियों का मेहमान नवाजी का जज्बा मान नहीं पड़ा। वर्ल्ड कप देखने के लिए आने वाले बेशतर गैर मुल्की शायकीन गर्म जोशी से इस्तकबाल करने पर रूस की तारीफ कर रहे हैं, लेकिन आइवरी कोस्ट के एक पनाह गुजीन फुटबॉलर का मामला कुछ पेचीदा सूरत इख्तियार कर गया है। मॉस्को से वॉइस ऑफ अमेरिका के नुमाइंदे चार्ल्स मेंस की रिपोर्ट्स के साथ मैं हूं मुबशिर अली जैदी। रूस में फुटबॉल के दीवाने बीसियों लाख हैं, लेकिन यहां वर्ल्ड कप पहली बार मुनाकिद किया जा रहा है। इसकी तैयारी कई साल से जारी थी। लाखों डॉलर सर्फ करके नए स्टेडियम बनाए गए और पुराने मैदानों को नए जैसा किया गया। फीफा और दुनिया की 32 बेहतरीन टीमों का गर्म जोशी से इस्तकबाल किया गया, न सिर्फ खिलाड़ियों का बल्कि दुनिया भर से आए हुए शायकीन का भी। रूसियों की मेहमान नवाजी से गैर मुल्की शायकीन खुश हैं और इसका इजहार कर रहे हैं। ये है वियतनाम से आए तमाशाई। जी हाँ, हमें बिल्कुल कोई मसला नहीं, हम गलियों में चहलकदमी कर सकते हैं और बिल्कुल महफूज हैं। और ये फ्रांसीसी परिस्तार लियोनेल, मेरे हिसाब से ये बहुत अच्छा मुल्क है, रूसी बहुत मुस्बत मिजाज के लोग हैं और स्टेडियम में नस्ल परस्ती से मुतालिक इंतबाह और पुलिस के जारहाना रवैये की बातें, बहुत से लोग कहते हैं कि ऐसा कुछ नहीं, मिस्र से आए फुटबॉल फैन ने कहा। मैंने देखा है कि वो बहुत एहतराम से पेश आते हैं और ये हैं फ्रांसीसी सयाह के जज्बात। मेरा ख्याल है कि रूस बदल गया है, लेकिन रूस की सैर करना और बात है और रूस में क्याम करना और बात। केदियुले त्राउरे 6 साल पहले रूस आए थे। उनके वतन आइवरी कोस्ट में 2011 में सदारती इंतखाबात के बाद तशद्दुद भड़क उठा था। उन्हें अपने फुटबॉल करियर को खैरबाद कहना पड़ा। मैं मुसलमान हूं और फुटबॉल खेलता था। नए सदर ने ओहदा संभालने के बाद वादा किया कि वो मुसलमानों और मसीहियों के साथ मुसावी सलूक करेंगे, लेकिन जब कोई मेरा मुसलमान नाम सुनता था तो मसाइल पैदा होने शुरू हो जाते थे। ये थे तराउरे के अल्फाज। फीफा के तावुन से कायम किए गए डाइवर्सिटी हाउस में हाल ही में होने वाली तकरीब में त्राउरे ने बताया कि उन्हें कैसे भागकर रूस आना पड़ा और कानूनी पनाह गुज़ीं का दर्जा हासिल करने के लिए उन्हें क्या जिद्दोजहद करना पड़ रही है। मुझे बताया गया कि रूस मेरे लिए वीजा जारी नहीं कर सकता और मुझे वापस जाना पड़ेगा, लेकिन मैं वापस क्यों जाऊं? क्यों? मेरे अहले खाना यहां हैं, वो रूसी शहरी हैं। ये था त्राउरे का बयान। वो एक रूसी खातून डायना से शादी कर चुके हैं और उनका 2 साल का बेटा है। वीजा जारी न किए जाने की वजह से पुलिस उन्हें मुसलसल हिरासत करती रहती है और दस्तावेजात न होने की वजह से उन्हें मुलाजमत फराहम करने वाले बेईमानी करके पूरा मुआवजा नहीं देते। उनकी एहलिया डायना तेखा निमका ने कहा, हमने सोचा था कि शादी के बाद मामला बेहतर हो जाएंगे, लेकिन कुछ भी ठीक नहीं हुआ। ये था डायना तेखा निमका का तबसरा। पनाह गुजीनों के हकूक के लिए जुद्दोजहद करने वाली रूस की गैर सरकारी तंजीम सिविक असिस्टेंट त्राउरे की मदद कर रही है। उसकी डायरेक्टर ज़्विटलाना गनोशकीना कहती हैं कि त्राउरे को महाजिर का दर्जा मिलना हकूमती पॉलिसियों की वजह से तकरीबन नामुमकिन है, क्योंकि वो बेवतन लोगों से मुतालिक रूस की बैनुल अक़वामी जिम्मेदारियाँ नज़रअंदाज करती है। ये कोई अनोखी कहानी नहीं है, ये हर उस शख्स का किस्सा है जो रूस में पनाह तलब करता है। पूरे रूस में फकत 585 अफराद को महाजिर तस्लीम किया गया है। ये थी ज़्विटलाना गनोशकीना की गुफ्तगु। आमतौर पर फुटबॉल वर्ल्ड कप में मेजबान टीमों की कारकर्दगी शानदार रहती है। اب تک جو 8 ٹیمیں ورلڈ چیمپئن بن چکی ہیں ان میں سے 6 نے یہ اعزاز اپنی سرزمین پر حاصل کیا۔ اس لیے ہر میزبان ٹیم توقع کرتی ہے کہ وہ کوئی انوکھا کارنامہ دکھا سکتی ہے۔ روس کی ٹیم نے بھی اس ورلڈ کپ میں غیر معمولی پرفارمنس پیش کی۔ وہ بہت آسانی سے ناک آؤٹ مرحلے میں پہنچ گئی اور سابق چیمپئن اسپین کو شکست دے کر تاریخ میں پہلی بار کوارٹر فائنل تک رسائی حاصل کی۔ تراورے روسی ٹیم کی قسمت بدلنے پر خوش ہیں، وہ خواب دیکھ رہے ہیں کہ ان کی قسمت بھی بدلے گی۔ جب جج مجھے دستاویزات جاری کریں گے مجھے امید ہے کہ پھر میں کسی بڑے فٹ بال کلب سے کھیلوں گا۔ یہ ہے تراورے کا خواب، لیکن اس کا پورا ہونا آسان نہیں۔ تراورے یہ بات جانتے ہیں، لیکن وہ ہر روز ٹریننگ کرتے ہیں اس امید پر کہ ایک دن وہ روسی جرسی پہنیں گے، اگلا ورلڈ کپ کھیلیں گے اور اپنے نئے وطن کے لیے گول کریں گے۔ مبشر علی زیدی، وائس آف امریکہ، واشنگٹن۔